नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबारीय यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्य लक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.np पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव, भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। प्रीति सौरभका गएका 25 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौँ। 26 श्रृङ्खलासम्म आउँदा पृष्ठ 490 सम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा मुनमुनलाई भेट्न झरीको प्रवाह नगरी हिँडेका पवन र बसन्त अमरपुर पुगेका छन्। तर भेटेर फर्कने बेलामा पवन हराएको छ। बसन्त उसलाई खोज्दै भौतारिएको छ। अब के हुन्छ सुनौ फिरफिरेको 26 अंश पृष्ठ 491। बाजे खैरो सट्लाको केटो देख्नु भएको थियो, ऊ करायो। त्यसका टाउकोमा 2 भुमरी थिए। बुढाले एकपल्ट भिजेको मुसो चाहिँ काँपिरहेको उसलाई हेरे र भने, नाइ देखिया छैन, को हुन् र किन त्यसरी आत्तिएको? मेरो साथी हो बाजे, उसले आँखाबाट आँसु हो कि झरी हो पुस्दै भन्यो। हरायो? साथी तिम्रै उमेरको होला होइन? उसले मुन्टो हलायो। लौ कतै ओत लागेर बसे होला, यस्तो झरी छ। बुढाले बतासको झोकाबाट छाताका करङ जोगाए। किन आत्तिएको? त्यसलाई केही थाहा छैन, त्यसले सबै बिर्सेछ, त्यसलाई केही थाहा छैन। म त केही बुझ्दिनँ, बुढा अघि बढे। टाउकोमा 2 भुमरी भएका मान्छे मूर्ख हुन्छन्, अर्कालाई सताउने हुन्छन्। तिमीलाई पनि सतायो होला, उसलाई भनन्न रिगटा चल्यो। कतै त्यही चिया पसलतिर त गएन फेरि? त्यहाँ गएको रहेछ भने त कुटै खाइसकेको होला। उसले साइकल हुत्यायो। चिया पसलमा 2-3 जना मानिस चिया सुर्काउँदै गफ गरिरहेका थिए। साउजी हात हल्लाई हल्लाई चर्को आवाजमा कराइरहेको थियो। बसन्तले चिया पसलभित्र हेर्न साइकलको रफ्तार कम गर्यो, तर पवन त्यहाँ थिएन। कारीगरले देखिहालेछ। चिरपट लिएर बसन्ततिर दगुर्दै करायो, अब्बे भान्चोत। बसन्तले जुरुक्क पुट्ठा उचालेर पाइदारमा बल लायो। अलिपर पुगेको थियो, उसको कान्छेउबाट स्वाइँ गर्दै रकेट जसरी बत्तीले चिरपट खस्यो। धन्नै छोएको, उसका हात गोडा लगलगी काँपे। उसले फेरि बजारमा फन्का लगायो। पसल पसलमा मैन्टोस बलिसकेका थिए, सडकमा मानिस पनि कम हुँदै गएका थिए। उसले जति जति फन्का लगाउँदै गयो उति उति पसलका दैलो बन्द हुँदै गए। कुनै घरबाट मासुको बास्ना आइरहेको थियो, कुनैमा बच्चा रोइरहेको थियो, कुनैमा चर्को गीत बजिरहेको थियो। उसको पेट हुडलिँदै गयो, छातीमा धुवाँ भरिए जस्तो भयो। पवनलाई केही भयो भने दोष तेरै थाप्लामा आउँछ, जीवाराम उसको कानमा बसेर चिच्याइरहे। पवन पवन भन्दै ऊ गल्ली गल्ली चिच्याउँदै दगुरिरह्यो। मान्छेहरूले गर्दन तन्काइ तन्काइ हेर्न थाले। उसले चिच्याउँदै सारा गल्ली छिचोलियो, तर पवनले म यहाँ छु भनेन। उसका घाँटीका नसाहरू तन्के, च्यापु दुख्न थाल्यो, आवाज पनि बस्दै गयो, तर पवनले जवाफ दिएन। बजारको तल्लो छेउ पुगेपछि उसले अगाडि लुखुर लुखुर हिँडिरहेको केटोलाई देख्यो। पवनै हो कि क्या हो? रगत उम्लेर आयो। नजिक गएर हेर्दा त अर्कै मान्छे पो रहेछ, उमेर पनि दोब्बरै रहेछ। दाई, ऊ रुन्चेश्वरमा करायो, खैरो सट्लाको केटोलाई देख्नु भएको थियो? नाइ, त्यसको टाउकोमा दुईवटा भुमरी थिए। मान्छे फेरि बोलेन। उसले एकपल्ट फेरि बजार फन्का लगायो। खैरो सर्ट र निलो प्यान्ट लाएको बोल्दा भकभकाउने टाउकोमा दुईवटा भुमरी भएको केटोको बारेमा सोधिरह्यो, तर कसैले पनि केही भन्न सकेन। फ्रेम हलतिर पो गयो कि? उसले साइकल त्यता कुदायो। फ्रेम हल पुग्दा जेनेरेटर भुटुटुट्टो आवाज र तालीको आवाज आइरहेको थियो। ऊ बसिरको झ्यालनेर पुग्दा फेरि पछारियो। कुइनानेर च्यास्स भयो। तैपनि जुरुक्क उठेर करायो, दादा दादा। बसिरको टाउको देखियो। दादा पवन आथ्यो। बसिर उसको हालत देखेर छक्क पर्यो। भन्यो, आएको छैन रे, किन, के भो, के हालत बनाएको रे? पवन हरायो दादा, भन्दै उसले साइकल उठायो, स्वाट्ट चढ्यो र बसिरको आँखा अघिबाट स्वाट्ट गायब भयो। ऊ बजारको पुछारमा पुग्यो। दोकानको दैलोमा ताला लगाइरहेको मोटे साउजीलाई देख्यो र साइकल रोक्यो। साउजी, खैरो सट लाएको केटोलाई देख्नु भएको थियो? छैन त, साउजीले साँचो गोजीमा हाल्यो। के भयो र, किन हम्सै उडे जस्तो गरेको? त्यो मेरो साथी हो, बजारमा सँगै आउँथ्यो, अहिले कतै छैन, हरायो। यति सानो बजारमा पनि कोही हराउँछ? साउजीले काखी कनायो। घर गयो होला, त्यो म नभई घर जान्न। साउजीले छाता उघारेको कि चमराले पखेटा फैलाएको। साउजी अघि बढ्यो, म के जानु, रातै पर्ने लायो, यस्तो झरीमा कति दगुर छौ, घर जाऊ, तिम्रो साथी घर पुगिसक्यो होला। साउजी सुनसान गल्लीमा जमेको पानीमा छप्लक छप्लक बुट बजाउँदै गयो। मानौ उही नै अम्बरपुरको अन्तिम मानिस थियो। एकैछिनमा अम्बरपुरको अन्तिम मानिस पनि हरायो। उसको अगाडि अँध्यारो गल्ली थियो, पानी फैलिँदै गएको थियो, गल्ली नदी जस्तै लाग्थ्यो। उसले एकछिनसम्म सुनसान गल्लीलाई हेरिरह्यो। एउटा कुकुर पनि देखिएन। पवन, ऊ जोडले करायो। उसको आवाज गल्ली गल्ली दगुर्दै गयो, फर्केर आएन। साँच्चै बाँसबारी पो गयो कि? उसको दिमागमा झिल्का उठ्यो। बाटामा पो छ कि? कुनै रुखमा ओत लागेर उसलाई कुरिरहेको पो छ कि? नदीमा बगिरहेको कमिलाले त्यान्द्रो भेटे जस्तो पो भयो। जङ्गलमा पसेपछि गाढा अँध्यारोले छोप्दै गयो। बेला बेला झिलिक्क झिलिक्क चम्कने बिजुलीले मात्र बाटो देखाउँथ्यो। जङ्गल भयावह देखिन्थ्यो। रुख पनि ठिङ्ग उभेका भूत जस्ता थिए। उसलाई लाग्यो, यी झरीले बजाएका पातका आवाज होइनन्, उसलाई लखेटिरहेका भूतका पदचाप हुन्। यी हाँगाहरू बतासले हल्लाएका होइनन्, उसलाई झम्टिन दगुरिरहेका बाघहरूले हल्लाएका हुन्। यी उडिरहेका पातहरू होइनन्, यी त उसका नाक कान टोक्न उडेका चमेराहरू हुन्। यी बाटो छेउछाउ तेर्सिएका सुकेका हाँगा होइनन्, यी त उसलाई डस्न तन्केका सर्पहरू हुन्। यी बिजुलीका चमकमा देखिने बाटो छेउछाउका ढुङ्गा होइनन्, उसलाई डस्न तयार भएका बिच्छी हुन्। बेला बेला धरतीतिर खस्ने यी चट्याङ चट्याङ मात्र होइनन्, उसलाई दुईतिर पार्न लखेटिरहेका आराहरू हुन्। पवन पवन, ऊ सारा जङ्गल थर्किने गरी चिच्चाइरह्यो। उसले साइकल कुदाइरह्यो। बिस्तारै साइकलका पाङ्रा बाटोभन्दा माथि माथि उठे। उसलाई साथ दिन पनि बतास आइरहेको थियो। बतासले काँधमा साइकल बोकेर दगुरायो। उसलाई बाटो देखाउन बिजुली पनि चम्किरह्यो। झाँक्रीले गीत गाउन थालिहाले। ऊ बतासको काँधमा बसेर चिच्चाइ नै रह्यो, पवन पवन। सौतेनी नदी पुग्दासम्म ऊ थाकेर चुर चुर भइसकेको थियो। उसले सोच्यो, हे भगवान्, यो सबै ऐठन मात्र होस्। गोडाको बुढीहुँदा मात्र हल्लियो भने पनि ऊ झ्वाट्ट बिउजनेछ। आग्लो लागेको आफ्नै घरभित्र हुनेछ, आफ्नै ओछ्यानमा हुनेछ। ऐठन पऱ्यो भन्ते, भन्दै आमैले उसको निधार छातीको पसिना पसेउराले पुछिदिनेछिन्। पवन, ऊ फेरि चिच्चायो। सौतेनी नदीको डायन करा जस्तो आवाज उसको कानसम्म आइरहेको थियो। बिजुलीको चमकमा सारा संसार छोप्नलाई फैलिरहेको जस्तो पानी भेल देखियो। पिच्कुको झोपडलाई अँध्यारोले खर्लप्पै निलेको थियो। ऊ यसरी काँप्यो, मानौ एउटा भयावह भुमरले उडाउँदै उसलाई पातालको अँध्यारो गर्तमा फालेको थियो। उसले साइकल पनि थाम्न सकेन, पृथ्वी कोल्टे पर्यो। ऊ अडिन सकेन, ऊ बतासमा तैरियो कच्याक्क। उसलाई नर्कको राक्षसले तालुमा जोडले घन बजारे जस्तो लाग्यो। उठ भन्ते, पवनले उसलाई उठाउँदै भन्यो। किन रोको, म तँलाई यहीँ त कुरिरहेको थिएँ, तँ किन केही नभनी हिँडेको? मलाई त्यहाँ बस्नै मन लागेन, हिँड्दै हिँड्दै आएँ। उसले पवनको हात समायो, हिँड, घर जाम, सबैले खोजिरहेका होलान्, तँ जा भन्ते। पवनले उसको हात खुस्कायो, म बाँसबारी जान्न, तँसित बिदा मागम भनेर मात्र कुरेको। बिदा माग्न? ऊ आत्यो, कहाँ जानलाइस र, यस्तो अँध्यारो छ, आज घर जाम के, भोलि म पनि तैँसित जाम्ला। होइन, तँ घर जा, पवनले मलिन स्वरमा भन्यो, म एक्लै जान्छु, मलाई कसैले बोला छ। कसले? अरूलाई नभन्नु भन्या छ। पवन अघि बढ्यो, मेरा स्मृतिहरू राखेको ठाउँमा पुर्याउँछ रे, अनि सबै फिर्ता दिन्छ रे, म लिएर आइहाल्छु। यस्तो अँध्यारो छ, जताततै पानी नै पानी छ। बसन्तले हात जोड्यो, नजा के, मलाई केही हुन्न, यी हेर, म पानीमाथि पनि हिँड्न सक्छु, भन्दै पवनले पानीमा टेक्यो। दुबो भरिएको चौरमा हिँडे चाहिँ ऊ मजाले पानीमा टेक्दै हिँडेको थियो, छप्लक छप्लक। ऊ नदीको बिचमा पुग्यो, फरक्क फर्कियो, केही भन्यो, तर खोलाको सुसाइमा उसको आवाज राम्ररी बुझिएन, अनि ऊ खोलै खोला दगुर्दै गयो। पवन, उसले बोलायो। अगाडि सौतेनी नदी थियो, तर पवन थिएन। उसको दाहिनेतिरको कञ्चट बेसमारी दुखिरहेको थियो। उसले छाम्यो, जमेको रगतको लेथ्रो भेट्यो। धर्मराउँदै उठ्यो, दुखिरहेको कञ्चटलाई दुवै हत्केलाको बिचमा च्याप्यो। पैताला घुँडा तिग्रा पेट छाती गर्दनबाट बाँकी रहेको शक्ति जम्मा गर्यो र सारा शक्ति एकैपल्ट बाहिर हुत्यायो। पिच्कु काका र चट्याङले चुडालेको हाँगा झैँ पछारियो। सुरुमा त घना जङ्गलमा एउटा पन्छी कराए जस्तो आवाज बिस्तारै कानमा आएर ठोक्कियो अनि त्यो पन्छीलाई साथ दिँदै सयौँ पन्छी कराए जस्तो भयो वसाए जस्तो छ गाई गुई आवाज आयो धरतीमा पहिलोपल्ट बजराले आँखा उगारे झैँ बसन्तले आँखा उगार्यो झरीमा रुजेको सिसाको झ्यालबाट धमिलो देखे जस्तै भयो उसका आँखामाथि कैयौँ अनुहार झुन्डेका थिए उसले पहिला जसुदालाई चिनियो अनि जीवारामलाई अनि सर्वजित मास्टर साहबलाई कहाँ छ ऊ टाउको गरुङ्गु भएको थियो छाम्दा टाउकोमा कपडा बेरेको थियो उसले आँखा घुमायो र देख्यो आरूको रुख ए आफ्नै घरमा पो आइसकेको रहेछ कसले ल्यायो उसलाई यहाँ उसले आँगनको दक्षिण कुनामा त्रैलोकको साइकल देख्यो साइकलको छेउमै त्रैलोक र बिजु थिए के तिनले ल्याएका हुन् उसलाई यहाँ ऊ नरम डस्नामाथि थियो सिरकमाथि खप्टिएको कम्बलले चेपे जस्तो लाग्यो उसको आँत खर भएर आयो जिब्रो घुमाउँदा आफ्नै ओठ पनि भिजायो थुक निल्न खोज्यो तर रुद्रघन्टी तलमाथि सर्दै सरेन पानी एकदमै मसिनो आवाज निस्कियो जसुदाले हतार गर्दै गिलासमा पानी ल्याइन् र गिलासको बिट उसको ओठमा राखिदिइन् उसले अलिकति टाउको उठाएर घुटुक घुटुक गर्दै गिलास सिनित्तै पार्यो अरू खान्छस् जसुदाले सोधिन् उसले मुन्टो यताउता हल्लाएर भन्यो भात खान्छु जसुदा भित्र गइन् खाना ल्याएर दिइन् उसले तात तातो भात कपाकप खायो थालमै हात चुठ्यो जसुदाले थालभित्र लगिन् जब उनी आइन् उसले सोध्यो पवन खै गाउँलेहरू मौरीजै भन्नुभयो जीवारामले सन्किँदै भने तैँले भन्नुपर्ने होइन अझ हामीलाई पो सोध्दो रहेछ है भन् पवन कहाँ छ भर्खर त होसमा आएछ जसुदाको आवाज चर्को भयो भन्ला नि कहाँ छ भनेर कस्तो गरेको हो जीवाराम फन्किँदै आँगनको डिलमा गएर सुल्पासल गाए जसुदाले बसन्तको निधार सुमसुमाउँदै भनिन् हिजो बिहान पवन तँसितै गएको हो अहिलेसम्म घर फर्के छैन तँ पनि सौतेनी नदीमा बेहोस भएर ढलेको थिइस् साइकल पनि थियो तेरो छेउमा गाउँलेहरूले ल्याएका हुन् नढाँटी भन् त पवन कहाँ छ मलाई थाहा छैन उपिलपिल भयो बजारमा मलाई नसोधी कहाँ गयो कहाँ मैले बजारभरि खोजेको हुँ फुङ्गा उडेको अनुहार लिएर सर्वजित मास्टर साहब उसको छेउमा आए आँखा रातै थिए ऊ तर्सियो सर्वजित मास्टर साहबले नरम स्वरमा भने म पिट्दिनँ नडराऊ हेर म रातभरि सुत्न सकेको छैन रमा पनि रोको रहेछ रातभरि तिमी होसमा कहिले आउँछौ भनेर कुरेर बसेका थियौ यो गाउँको कोही पनि सुतेको छैन तिमीहरूको कसैसित झगडा परेको थियो कसैले पिटेको हो नडराई भन कसैले पिटेको होइन वात थियो हामीले कसैसित झगडा गरेको होइन त्यो आफै भागेको हो कहाँ भाग्यो किन भाग्यो थाहा छैन मुनमुनलाई भेटेपछि मैले पोस्टकार्ड लिन जाम भने त्यसै चिया पसलमै बस्छु भन्यो म आउँदा थिएन किन छाडेको त त्यसलाई सर्वजित मास्टर साहब रुन्चे भए त्यो बालक भएको थाहा थिएन तँ रोएको थियो त्यही भएर किन रोथ्यो थाहा छैन त्यसले भनेन हेर बसन्ते कुरो नघुमा जीवरामले शुल्पबाट खरानी टकटकाए र फन्किँदै उसको छेउमा आएर भने सारा गाउँलेलाई थाहा छ पहिला पनि तैँले पवनलाई मरणासन्न हुने गरी पिटेको थिइस् त्यत्तिकै छाडेर भागेको पनि थिइस् तिमीहरूको झगडा परेको थियो भने भन् कतै पिटेर छाडेको थिइस् भने ठाउँ भन् साइकल कहाँबाट आयो कसको साइकल चोरेको भएर कसैले पिटेका हुन् कि मा कसम बाजे उछटपट्यो झगडा परेको होइन के भुर्काकाको साइकल हो पवनले साइकल चढम भनेको हो ल त्यसो भए हिजो के भएको थियो सबै सबै कुरा भन् जीवरामले भने एउटा पनि कुरा नलुकाइ भन् केही मेसो पाइहालिन्छ कि उसले आफ्ना दुवै हत्केला आपसमा जेलियो र उसको मुखबाट फुसुसु अघिल्लो दिन निस्कँदै गयो अन्तिममा उसलाई पवनले बिदा मागेको कुरा सुनाम कि नसुनाम भयो किनभने त्यो सत्य थियो या भ्रम उसले केही मेसो पाउन सकिरहेको थिएन तर जीवरामले त सारा कुरा भन् भनेका थिए उसले त्यो पनि सुनाइदियो आँगनको डिलमा कञ्चटमा दुवै हत्केला राखेर सबै कुरा सुनिरहेको झक्कुलाल झुक्क उठ्यो डरले उसको अनुहार विद्रूप भएको थियो ऊ जोडले करायो त्यो बोक्सी हो त्यसले फकाइ फकाइ खोलामा लगेकी हो अनि ऊ दोग्रियो गाउँलेहरूले मुखामुख गरे सबैले कानलाई कानलाई दोग्रिएको झक्कुलाललाई हेरिरहे मौना त छायो के गर्ने के भन्ने कसैले मेसो पाइरहेका थिएनन् तेरो कुरा कसरी पत्याउने भन् जीवरामले निधार गाँठा पारे तैँले साँचो कुरा भनेको होस् भन्ने के प्रमाण छ ऊ छटपटिँदै उठ्यो र भित्तामा ढेसिएर बस्यो मेरो गोजीमा त्यसको पोस्टकार्ड र मुनमुनले दिएको ठेगाना थियो खोइ कहाँ छ जसुदाभित्र दगुरिन् उनले प्लास्टिकको पोको ल्याएर उसको काखमा राखिदिन् मैले तेरो प्यान्टमा यति नै भेटाएकी हुँ उसले हात कमाउँदै पोको खोल्यो ज्या मुनमुनले पठाएको पोस्टकार्ड त डल्लै परेछ उसले बिस्तारै खोल्न खोज्यो तर पोस्टकार्ड तेजाबले गलेको कपडा चाहिँ टुक्रा टुक्रा हुँदै गयो उसले पोस्टकार्डका टुक्रा सर्वजित मास्टर साहबको हत्केलामा राखिदियो यही हो मुनमुनले दिएको पोस्टकार्ड पिस्कुलाई किनिदिएको पोस्टकार्ड बिचबाट देब्रिएर चप्किएको थियो एक आपसमा चप्किएका तासका पत्ती जस्तो देखिन्थ्यो बसन्तले चप्किएको भाग खोल्न खोज्यो तर पोस्टकार्डकी हिरोइन अर्को पोस्टमा चप्किएको चप्कै भए उसका हातमा सादा कागजको टुक्रो मात्रै थियो उसले कागजको टुक्रो जीवारामका गोडानेर फुत्त फाल्यो यही हो मैले पिचको माझीलाई किनिदिएको पोस्टकार्ड उसले डल्लो परेको कागजका पत्रहरू बिस्तारै खाटा उप्काएझै उप्काउँदै गयो एकछिनपछि कागजको टुक्रो उसका हातकेलामा थियो तर त्यसमा मुनमुनको ठेगाना थिएन अक्षरहरू पवनजै सुत्त गायब भइसकेका थिए उसले कागजको टुक्रो जोसुदालाई दियो यसैमा आऊ त्यसले मुनमुनको ठेगाना लेखेको र उजुरुक्क उठ्यो जाम खोज्न जाम जसुदाले उसको हात समाएर बसालिन् र भनिन् मास्टर साहब अब यसैलाई सिनोजै घोची घोची बस्नुहुन्छ कि जानुहुन्छ खोज्न सर्वजित मास्टर साहबले हत्केलाका कागजका टुक्राहरू हुरेर बतासमा उडाए र उनी जीवारामतिर हेरे। दाई, अब यहाँ यसरी बसेर हुन्न, त्यो भागेकै हो भने धेरै टाढा पुगिसकेको छैन होला, खोज्न जाम। मास्टर, जोगीले केटाकेटी देखे भने ललाई फकै भारत लैजान्छन् भन्ने सुनेको छु, जीवारामले भने। त्यस्तो कल्पना त नगरम, तर यो मामलामा पनि विचार गरम। रुन थाले कि रमालाई सर्वजित मास्टर साहबले अङ्गालो मारे र थामथुम पारे र आँगनको बिचमा गए, एकपल्ट खकारे र भने, अब यसरी हात बाँधेर हुँदैन, आउने भए घर आइसक्थ्यो। कतै बाटो बिर्सेर पो अल्मलिया छ कि, कतै जङ्गलले फन पनि घुमाछ कि, गोजीमा पैसा नभएको मान्छे धेरै टाढा पुग्दैन। म यही गाउँको हुँ, तपाईँहरूको हुँ, मलाई तपाईँहरूको सहयोग चाहियो। चिन्ता नगर मास्टर, हामी छौँ, जीवरामले उनको पिठ्यु थपथपाए। भन, हामीले के गर्न पर्यो? सर्वजित मास्टर साहबले एकछिन सोचे, सबै गाउँलेको अनुहार हेरे, अलि आवाजले ठुलो बनाए, सबै मिलेर चारैतिर खोज्न जाम, जीवरामले मुन्टो हल्लाउँदै सोचे र भने, अब त्यो माझीले भनेअनुसार पवन त्यता आएको छैन रे, भनेपछि त्यसलाई बाँसबारीका जङ्गलतिर खोज्न परेन। अब सौतेनी नदी हुँदै मैनापुरतिर गएको सम्भावना हुनसक्छ, मैनापुर हुँदै बाटो भारततिर पनि जान्छ। उनले साइकलमा अडेस लागेको त्रैलोकलाई भने, ए त्रैलोक, तर बिजु मैनापुरतिर जाओ, साइकल भएकोले तिमीहरूलाई सजिलो हुन्छ। त्रैलोक र बिजुले मुन्टु हल्लाए, मैनापुरबाट भारततिर नलागेर सौतनपुरतिर लागेको पनि हुनुपर्छ। ए हरिनारायण, तँ झकुलाललाई लिएर सौतनपुरतिर जा। हरिनारायणले हात जोड्यो, अम्बरपुर र सौतेनी नदीबीचको जङ्गलमा अल्मलेको पनि हुनुपर्छ। ए घोयाराम, तिमी शान्तिरामलाई लिएर सौतेनी नदी र आसपासको जङ्गलतिर जानु। उनले भिडतिर हेरे, खै त शान्तिराम, घोयारामले मुन्टु हल्लाउँदै भन्यो, घर आँ कुखुरालाई चारो छर्न जानुभएछ, आइहाल्नुहुन्छ। अनि जसोदा, तिमीले बाँसबारीको ख्याल राख्नु, जङ्गलमा अल्मलेको गाई साँझ पख घर फर्के चाहिँ लुखुर लुखुर फर्किन पनि सक्छ, फेरि टमाटा टोलतिर पुग्ला। उनले हस् भनिन्, मास्टर र म अम्बरपुर जान्छौँ, पुलिसलाई निवेदन पनि दिन पर्ला। जीवरामले शुल्पा झिके र सुर्ती भर्न थाले। शुल्पालाई मुखमा जोडेर त्यसको टुप्पोमा आगो झुसेका मात्रै थिए। दगुर्दै आइरहेको शान्तिरामलाई देखे, ऊ असिन पसिन भइसकेको थियो। पहिला उसको स्याँस्या आँगनमा पस्यो, अनि ऊ बर्बादै भएछ, उसले भन्यो, झरीले बर्बादै पारेछ। के भयो? जीवराम पनि आत्ते, अघि रेडियोले समाचारमा भनेको थियो, मैनापुरमा त एउटा गामै बगाएछ, 45 त लासै भेटे रे, अरू पुलिसले खोज्दैछन् रे। चारैतिर सन्नाटा छायो। सर्वजित मास्टर साहबको अनुहार अँधेरो भयो। उनले रमाको हात च्याप्प समाए, उनको काँपिरहेको हातले रमाको हात पनि हल्लायो। जीवराम आकाशतिर हात उठाउँदै बर्बराए, के लीला हो प्रभु, यस्तो बेला भन्न हुने हो कि नहुने हो? शान्तिराम सर्वजित मास्टर साहबको नजिक आएर भन्यो, समाचार सुनेदेखि मेरो मनमा अनेक तर्कना खेलिरहेका छन्, अब नराम्रो कुरा सुन्न के बाँकी छ र भन्नुहोस्। एक दुईजना त्यता जाने हो कि? शान्तिरामले अप्ठ्यार मान्दै भन्यो, हुन त त्यस्तो नसोचम, त्यही पनि। सर्वजित मास्टर साहबको अनुहार अमिलो भयो। उनले पुलुक्क जीवरामतिर हेरे। जीवरामको शुल्पाको मुख पिलिक पिलिक गर्यो। मास्टर, त्यसले पौडी खेल्न जान्थ्यो कि नै? सर्वजित मास्टर साहब झस्के, उनलाई त थाहै पो छैन, जान्दैन त्यसले। बसन्त छटपटियो, त्यो पानी देखेर डराउँछ, अब अम्बरपुरबाट हराएको मान्छे मैनापुरको गाउँमा कसरी पुगे होला? जीवरामले खरान टकटकाउँदै शुल्पा स्टकोटको गोजीमा राखे, अहिले त्यता ध्यान नदिउँ, अहिले नाना थरी कल्पना गरेर नआत्तिम्, पुरानो कुरा बिर्से पनि पवन साह्रै लठेप्रो पनि छैन। सबैले होमा मिलाए, लौ त सबै आफ्नो बाटोतिर लागम्। जीवरामले हत्केला मल्दै भने, सकेसम्म चाँडै खोजेर ल्याऊ भने मास्टरलाई पनि चयन हुन्छ। सबैले होमा मिलाए, लौ त सबैले एकपल्ट पवनको हुलिया याद राखम, मान्छेलाई सोध्न सजिलो हुन्छ। उनले बसन्ततिर हेरे, कस्तो लुगा लाएर गथ्यो त्यसले? उनले सोधे। जीवरामले एकछिन खोकेर खकाएर आँगन बाहिर उछिट्टाए। चर्को स्वरमा भने, त्यसले निलो प्यान्ट खैरो सर्ट र टाटे पाटे जुत्ता लाएछ। सबैले मुन्टु हल्लाए, अनि त्यसका टाउकोमा दुईवटा भुमरी छन्, यो कुरा चाहिँ नछुटाउनु, त्यसले लाएका कपडा अरू केटासित पनि मिल्न सक्छन्, तर भुमरी मिल्दैनन्। लौ त त्रैलोकले बिजुलाई क्यारियरमा राखेर साइकल कुदाइहाल्यो। सबैलाई नमस्ते गर्दै हरिनारायण झकुलाललाई भेट्न दगुर्यो। शान्तिराम र घुइयाराम काने खुसी गर्दै हिँडे। म पनि जान्छु, रुन्चे रमाले सर्वजित मास्टर साहबको हात समाए। बेटा, घरमै बस, दाई दिउँसो फर्केर आयो भने घरको दैलो बन्द देखेर फेरि भाग्छ, उसले सुक्क गरे। लौ त भाउजू, यसको ख्याल राखिदिनु होला। सर्वजित मास्टर साहबले जसोदालाई भने, सबै कर्मको खेल हो भाउजू, म कसैलाई दोष दिन्न। सर्वजित मास्टर साहबले जीवारामसित काने खुसी गरे। आकाशतिर हेरे, डम्म छाएको कालो बादलमा अलिअलि मात्रै सेता धर्सा थियो। एउटा चिल पखेटा फैलाउँदै पूर्वतिर उडिरहेको थियो, जुनसुकै बेला पानी दर्किन सक्थ्यो। उनले बसन्तको छेउमा गएर बसेकी रमालाई पुलुक्क हेरे, अनि कम्मर समाएर खुइयो सुस्केर हाले, अघि बढे। गाउँलेहरूले उनको गहिरो थकान देखे। उनी भर्खरै जवान छोराको मलाम गएर फर्केको वृद्ध पिता जस्तो देखिएका थिए। अलिपर पुगेपछि उनी धर्मराए जीवरामले सम्हाले। आँगनमा गाउँका महिला मात्रै बाँकी रहे, तिनले पनि बिस्तारै बिस्तारै आँगन छाड्दै गए। दिनको 1:15 आँगनमा बसन्त, जसुदा र रमा मात्रै बाँकी रहे। दुवै घुँडामा हत्केलाले बल लगाएर जसुदा खुइए सुस्केर हाल्दै उठिन्। रमाले तालु सुन्सुमाइन् र मायालु सुरमा भनिन्, चिया खान्छौ? उसले मुन्टो हल्लाएको कि कमिलाले दुवो? जसोदा भित्र गइन्। उनले ढुङ्गर फुकेको आवाज र धुवाको मुस्लो एकैपटक बाहिर आयो। रमा र बसन्त अबेरसम्म आरूको रुखलाई हेर्दै टुलाइरहे। जसोदाले चिया ल्याएर दिइन्। रमाले फुफु गर्दै पिए। बसन्तलाई भने तेजाबको घुटको बिहे जस्तो लागिरहेको थियो। हरेक घुटकोले छाती चिरे जस्तै लाग्थ्यो। तिमीहरू यहीँ बस्नु, कतै नजानु, जसोदाले चप्पल लाउँदै भनिन्। म एकछिनमा आउँछु। कहाँ जान लाग्नु भएको? पिन्चे अनुहार बनाएर बसन्तले सोध्यो। तैँले कुनै काम मलाई सोधेर गरेको छस्? उनले नाका फोरा फुलाइन्। मैले तँलाई किन भन्नु? तँलाई केही नसोधी आफ्नो जिन्दगी जी। म तँलाई केही नभनी आफ्नो जिन्दगी जिउँछु। उनले वर्षादी काखीमा च्यापिन् र फन्किँदै गइन्। बसन्तले सुक्क गर्यो। रमाले आँसु पुछिरहेको उसलाई हेरिरहे। रुन्चे स्वरमा भनी, दाई नरुनु के, तपाईँको केही गल्ती छैन। तँ आफै भागेको हो, त्यसले कसैले माया गर्दैनथ्यो, सबैलाई माया गर्थ्यो। उसले हिक्क गर्यो। त्यसैले त बजार जान्न भनेकै थियो। मैले नै कर गरेर लगेको हुँ। तपाईँले आफ्नो लागि कर गरेको होइन, रमाले भने, त्यसका लागि पो कर गरेको हो। त्यो खुसी खुसी गएको हो। त्यसलाई केही भइहाल्यो भने त सारा दोष मेरै थाप्लामा आउँछ। मलाई सबैले छिछी दुर दुर गर्छन्। बोल्दा बोल्दै उसको कञ्चटको घाउ चरक्क चर्कियो। उसले सुमसुमायो। रमाले लामो सास फेरि, त्यो साइकल कहाँ राखेछ थाहा छ तिमीलाई? घरमा राखेछ, तर त्यसको अगाडिको पाङ्रो बाङ्गो भएको छ। किन दाई? त्यत्तिकै सोधेको। उसले रमाको तालु थपथपायो। सिमसिम पानी पर्न थाल्यो। पानीका थपाले आरूका हाँगाहरू हल्लिन थाले। हाँगामा लुकेर बसेको चरो भुर्र उड्यो। बसन्तले लामो हाई काट्यो। उठ्यो र भित्र गयो। जुत्ता हिलो र पानीले लुत्रुक्क परेर कुनामा पछारिएका थिए। काखीमा वर्षादी च्यापेर बाहिर आयो। म एक ठाउँमा गएर आइहाल्छु है, उसले चप्पल लगाउँदै भन्यो। तिमी कतै नजानु, अहिले आमै आइहाल्छिन्। नाइ, म एक्लै बस्दिनँ, रमा पनि उठी। म पनि जान्छु। ऊ रमाले पछ्याउन नसकोस् भनेर मुटु नै हल्लिने गरी दगुर्यो। अलिकति पर पुगेपछि पछारियो। चाकसुमसुम्याउँदै उठ्यो र फेरि दगुर्यो। रमाको रुवाईको आवाजभन्दा परै पुगेपछि बल्ल उसलाई कञ्चट टनटनी दुखेको महसुस भयो। रफ्तार कम गर्यो। अलि पर पुगेपछि ठिङ्ग उभियो। कहाँ हिँडेको हुँ? उत्तर खोज्यो तर भेटेन। वर्षादी गुमलुङ्ग उड्यो। गाउँ बाहिर पुगेपछि फेरि दगुर्यो। उसको चप्पलले उछिट्याएको हिलोले वर्षादी बजाइरह्यो। प्याट प्याट प्याट। फेरि आइस रे, उसलाई देखेर दैलानेर ढुङ्गा थुपाइरहेको पिचको झस्क्यो। हिजो नदी पारी बेहोस भएर लडेको थिइस्, मैले नदेखेको भए मर्थिस बे? बसन्त दैलो छेउको खामामा अडेस लायो। केही पत्ता लाग्यो तेरो साथीको बारेमा? पिचकुले पानी पसिरहेको दैलोको चेपमा ढुङ्गो राख्यो। नाइ, गाउँलेहरू खोज्न गएका छन्। तेरो साथी थोरै भेटिन हराएको हो? पिचकुले हत्केलामा लागेको हिलो दैलोमा झुन्डेको बोरामा पुछ्यो। मेरो मनले भन्छ त्यो अब भेटिँदैन। त्यसो नभन्नुहोस् कका, उसलाई कसैले आँखामा भिक्स दलिदिए जस्तो भयो। जिन्दगी बहुत कुत्ता चिज छ रे, के गर्छ के? मरेको मान्छेले भन्दा हराएको मान्छेले बहुत रुवाउँछ रे। मर्नेलाई त दुई चार दिन याद गर्यो, पछि बानी परिहाल्छ। तर हराएको त फर्की पो हाल्छ कि भनेर झस्काइरहन्छ। मेरा माँ बाप पनि यही नदीको बाढीमा हराएका हुन्। लास भेटिएन। मैले त आधा जिन्दगी नै कुरेर बिताएँ। पछि उनीहरूको सन्देश पाएँ, मरि पो सकेका रहेछन्। बल्ल दिल हल्का भयो। मरेको मान्छेले कसरी सन्देश दिन्छ? उछक्क पर्यो। कसरी? अरूलाई भन्न सकिँदैन रे, पिचकुले दारी गनायो। आफूलाई थाहा हुन्छ, उनीहरूले महसुस गराउँछन्। तर दिलको मान्छेलाई मात्र। तेरो साथी फर्किँदै नफर्केर कतै मरिहाल्यो भने त्यसले अवश्य महसुस गराउँछ। यदि तँ त्यसको दिलमा छस् भने तैँले जसरी भए पनि थाहा पाइहाल्छस्। दुई हप्ता बित्यो तर पवन कतै भेटिएन। सर्वजित मास्टर साहबको आँगनमा शोकमा डुबेका गाउँले टोलाउँदै बस्थे। उनीहरू पवन फर्किन्छ भन्ने आशा देखाइरहन्थे। जीवरामले मैनापुरमा 14 वर्षपछि घर फर्केको मानिसको उदाहरण पनि दिन्थे। सर्वजित मास्टर साहब पवनलाई खोज्न कहाँ कहाँ पुगेनन्। नेपालगञ्जसम्म पुगे, रुपेडिया पुगे, मैनापुर गए, भारतको सिमानासम्म पुगे। मैनापुरमा बाढीले बगाएका मान्छेका लासहरूको भिडमा टाउकामा दुईटा भुमरी भएको केटोलाई खोज्दै हिँडे। कति लास त माछाले टोकेर चिन्नै नसकिने भएका थिए। व्यवहारिसी लासलाई जलाउँदा जलाउँदा पुलिसहरू पनि थकित भइसकेका थिए। पछि पछि त जलाउने दाउराको सङ्कट नै भएको थियो। पुलिसहरूले नेपालगञ्जबाट 2 ट्रक काठका गिडहरू ल्याएका थिए। त्यो सारा मैनापुर सिनोझै गनाउँछ, जीवरामले भनेका थिए। पवनलाई खोज्न बाँकी कुनै कुनु थिएन। त्यसैले सर्वजित मास्टर साहब टुलाउँदै, ओठ कमाउँदै, झस्किँदै बसिरहन्थे। उनले चुरोट पिउन थालिसकेका थिए। एक दुई दिन करेसामा लुकिलुकी पिए, तर पछि आँगनमै ठिङ्गा उभिएर पिउन थाले। सुरुमा त उनले चुरोट पिएको देख्यो कि रमा रोइहाल्थे। पछि पछि ऊ पनि बानी परे। खोज्न र गर्न बाँकी केही थिएन। तर एक दिन शान्तिरामको दिमागमा झिल्का उठ्यो। उसले भन्यो, यो खबर रेडियोमा पठाऊ, फुक्छ। गाउँलेहरू जिल्ल परे। मैनापुरमा त्यत्रा मान्छे मर्दा त रेडियोले एकपल्ट मात्रै फुकेको थियो, अब फुच्चे केटो हराएको खबर के फुक्ला? तर शान्तिराम अडिक भयो। के भन्नुहुन्छ मास्टर साहब, रेडियोलाई खबर गर्ने हो? सर्वजित मास्टर साहबले फुइँ धुवा फाले र मुन्टो हल्लाए। शान्तिराम झोला बोकेर त्रैलोकको साइकल चढ्यो गयो र फर्केको 2 दिनपछि साँझ पख रेडियो छातीमा च्यापेर दगुर्दै ऊ सर्वजित मास्टर साहबको आँगनमा आइपुग्यो। चिच्चायो, फुक्यो फुक्यो, रेडियोले फुक्यो। जीवरामले सोधे, के भन्यो? अहिले आफै सुन्नु, 1.5 घन्टापछि फेरि फुक्छ। उसले गर्वले छाती फुलायो, 3 पल्ट फुक्छ रे। हल्ला गाउँभरि फैलियो। रेडियोले नाम फुक्नु सानोतिनो कुरा थिएन। गाउँलेहरू रेडियोले बिराना बिराना देशमा भएका ठुल्ठुला लडाइँका कुरा मात्र फुक्छ भन्ठान्थे। सबै हुरिँदै सर्वजित मास्टर साहबको आँगनमा आइपुगे। शान्तिरामले काठको सानो डुग्गी ल्याएर पिँढीमा राख्यो, त्यसमाथि रेडियो राख्यो। रेडियोको आवाज अलि ठुलो बनायो। दमको रोगी चाहिँ स्यासा नगरोस् भनेर एरियल तान्यो। उसले रेडियोलाई मखमलको कलेजी भोटो लगाइदिएको थियो। आवाज आउने ठाउँमा ससाना पाल पारेको थियो। काँधमा झुन्ड्याउन बनाएको लामो पट्टा पटाएर रेडियोको तालुमा राखेको थियो। गाउँलेहरूले पहिलोपल्ट उसको रेडियोलाई मायाले हेरे। एक घन्टापछि बसन्त पनि त्यहाँ आइपुग्यो। सर्वजित मास्टर साहबले नेपालगञ्जबाट ल्याएको हरियो लालटेनको उज्यालोबाट जोगिएर कुनामा उभियो। आकाशमा चन्द्रमा बादलहरूको कपाल फिजारेर हाँसिरहेको थियो। उसले चन्द्रमाको उज्यालोमा गाउँलेलाई हेऱ्यो। गाउँलेहरू सासले कुरा गरिरहेका थिए। मधुरो बतास चले जस्तो आवाज आँगनभरि फैलिएको थियो। उनीहरू रेडियोमा बज्ने पवनको नाम नछुटोस् भनेर चनाएको थिए। शान्तिरामले भनेको डेढ घन्टा बितिसकेको थियो। रेडियोले गाउँलेलाई चासो नभएका कुरा सुनाइरहेको थियो। जीवरामले दुईपल्ट सुल्पा तानिसकेका थिए। सर्वजित मास्टर साहबले छ खिली चुरोट खरानी बनाइसकेका थिए। उनका गोडानेर चुरोटका ठुटा बगरमा टल्केका ढुङ्गा जस्ता देखेका थिए। रमा जयमलीको काखमा कुइना टेकाएर ढल्केकी थिए। होइन है शान्तिराम, साँच्चै सुनेको होस् कि तेरो मेनको बहम हो। जीवरामले दिक्क मान्दै सोधे। म होस् खुलेदेखि रेडियो सुन्दै आएको मान्छे हो। जिन्दगीमा धेरै कुरामा बहम होला, तर रेडियोले बोलेको कुरामा बहम हुँदैन मलाई। किन आएन त अहिलेसम्म? आउँछ, उसले भन्यो। रेडियोलाई संसारभरिका कुरामा चासो लिनुपर्छ, फुर्सद हुनासाथ फुकिहाल्छ। जीवरामले फेरि शुल्पा सल्काए। अँध्यारोमा धुवाको चमक सर्प चाहिँ बडारिँदै गयो। उनले शुल्पाको सुर्तीलाई खरानी बनाएर टकटकाए। शुल्पा गोजीमा राख्दै सोधे, होइन त हिजो राम्ररी नै निद्राको त थिइस्? कहिलेकाहीँ अनिद्राको बहम पनि आफूलाई सत्य लाग्न थाल्छ। उसले घोसोमा टुलाएर सोच्यो, साँच्चै के उसको बहम नै हो त? निद्रा पनि राम्ररी नपरेकै हो राति? ऊ मध्यरातमा बन्दुक बोकेर बगैँचा घुमेकै हो? घन्टौँ चनाक भएर बसेका गाउँलेहरू निराश हुँदै गए। सोचे, शान्तिरामलाई बहम पो भएको रहेछ। गाउँलेहरू हिँड्नलाई गोडा तन्काउन थाले। शान्तिराम रेडियो समात्न अघि बढ्यो। रेडियोमा बोलिरहेको मान्छे चुप लाग्यो। सङ्गीत बज्यो। एकछिन स्याहा भयो। मानिस हराएको सूचना, रेडियोले भन्यो। गाउँलेहरूले सासै रोके जस्तो गरे। पवन कुमार नाम गरेको अन्दाजी 16 वर्षको बाँसबारी घर भएको निलो पाइन्ट खैरो सर्ट र टाटेपाटे जुत्ता लगाएको कक्षा 9 पढ्ने तर पढेको कुरा भन्न नसक्ने आफ्ना पुराना सबै कुरा बिर्सेको टाउकामा दुईटा भुमरी भएको केटो 2053 साल असार 19 गतेका दिन अम्बरपुरबाट हराएको छ। देख्नेले नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहोला। रेडियोमा फेरि सङ्गीत बज्यो। शान्तिराम ब्रुक उफ्रियो। लौ देख्यौ? गाउँलेहरूको आवाज बिस्तारै चर्काउँदै गए। उनीहरू रेडियोले के भने भनेर एक आपसमा छलफल गरिरहेका थिए। रमा खुसी हुने कि दुःखी हुने अल्मलिरहेकी थिए। सर्वजित मास्टर साहबले चुरोट सल्काए। जीवरामले दगुर्दै आएर शान्तिरामलाई धाप दिए। चमत्कारै गरिस् त शान्तिराम, तैँले आफ्नै गाउँको नाम रेडियोमा सुन्दा त मनै हुरुक्क भयो। कसरी गरिस् यस्तो चमत्कार? सबै भन्। गाउँलेहरू पनि त्यही कुरा सुन्न चाहन्थे। शान्तिरामले कसरी रेडियोसम्म आफ्नो पहुँच बनायो? शान्तिरामले रेडियोलाई थपथपायो, बिरालोलाई थपथपाए। दे रेडियो बोल्दा बोल्दा थाके होला भने जसरी भोलुम प्याट्ट पारेर बन्द गर्यो र आँगनको बिचमा उभिएर भन्यो, म त्रैलोकलाई लिएर सोझै अम्बरपुरको प्रहरी चौकीमा पुगेँ। पुलिसलाई सबै कुरा भने, पुलिसले सबै कुरा टिपे, काठमाडौँमा आवा गर्दे, अनि रेडियोले फुक्यो। यतिका वर्ष रेडियो सुनेको यति बुद्धि त आइहाल्छ नि? गाउँलेहरू हाँसे। लौ त मास्टर, अब धेरै दुःखी नबन, छोराको नाम रेडियोमा आयो भनेर खुसी बन। जीवरामले सर्वजित मास्टर साहबको पिठ्यो थपथपाए। अब तिम्रो छोरो देशको जुन कुनामा भए पनि भेटिन्छ, चिन्ता नगर, चुरोट धेरै नखाऊ। म त सानैदेखि खाएर सुर्ती पचाएको मान्छे हौ, तिमीले पचाउन सक्दैनौ। धेरै चुरोट खाएर छोरो भेटिन्न। सर्वजित मास्टर साहबले घुसेमुन्टु लगाइरहे र हिँड्नै लागेका जीवरामको हात च्याप्प समाउँदै भने, छोरो ठुलो भएर राम्रो काम गर्ला, रेडियोले नाम फुक्ला भन्ने आशा त सबैलाई हुन्छ दाई। त्यसले एकपल्ट भनेको पनि थियो, बा म पहिला जिल्ला स्तरको ह्यान्डराइटिङ प्रतियोगितामा भाग लिन्छु, फर्स्ट हुन्छु, अनि अञ्चल स्तरको अनि राष्ट्रिय स्तरको, अनि मेरो नाम रेडियोमा आउँछ। उनले हिक्क गरे, मेरो छोराको नाम रेडियोमा आयो दाई, तर हराएको सूचनामा आयो, मेरो मुटु बटारियो। म हाँसौँ कि रौँ दाई? रमा रुन थालिहाली। अघिसम्म खुसी भएका गाउँले फेरि दुःखी भए। जीवरामले सर्वजित मास्टर साहबलाई प्रेमले हेरे, एकछिन खोके, भने, नरौ मास्टर, तिम्रो छोरो फर्केर आइहाल्छ, ईश्वर त्यति निष्ठुरी छैन, बलियो बन, सूर्य अस्ताउने नै बिहान उदाउनलाई हो। जीवराम अगाडि बढे, अलिपर पुगेपछि रोकिएर भने, पवनलाई हामीले आकाश पताल गरेर खोजेका हौँ, अब रेडियोले नै खोज्न थालेपछि पक्कै भेट्छ। तर रेडियोले खोज्न थालेको एक हप्ता बित्दा पनि पवन भेटिएन। बरु चिटचिट पसिना काट्दै पिलपिल गर्दै छटपटिँदै फुपू आइपुगिन्। उनी रमालाई गमलङ्ग अङ्गालो मारेर रोइरहन् अनि पिँढीमा बस्दै टाउको पछाडि फर्काएर रमालले आँसु पुछिरहन्। दाई तपाईँले त मलाई पराई नै ठान्नु भएछ, उनी फेरि रोइन्। घर आए यत्रो उथुलपुथुल भइसक्दा पनि मैले खबरै पाइनँ, आफ्नै घरको कुरो पनि रेडियोमा सुन्नु पर्यो? सर्वजित मास्टर साहबको आवाज भरिलो भयो। पहिला त आत्तेलिस भनेर खबर नगरेको हो, एक दुई दिनमा खबर गरमला भन्दै थिएँ, त आफै आइहालिस्। आपत पर्दा आफ्नै मान्छेलाई सम्झने होइन र दाई, फुपूले आँसु पुछिन्। खबर थाहा पाएपछि म एक रात पनि निदाउन सकेकी छैन। यसो आँखा चिम्ल्यो कि पवनले फुपू म पनि काठमाडौँ जान्छु है भने जस्तै मान्छु। उनकै उमेरका कोही देखे पनि मन हुरुक्कै हुन्छ, अङ्गालो मार्दै रुन मन लाउँछ। सर्वजित मास्टर साहबले आँसु पुछे। वृन्दे, मलाई धेरै रिङ्गायो जिन्दगीले, रिङ्गटा चल्दा धेरै सोच्न नसकिँदो रहेछ। कहिलेकाहीँ त छाती च्यास्स होस्, अनि यी सारा पीडाबाट मुक्ति पाइयोस् जस्तो लाग्छ। तर रमाको अनुहार हेर्छु, सोच्छु यो त छ, त्यसका लागि पनि बाँच्नुपर्छ। गाउँलेलाई उनको कुरा नरमाइलो लाग्यो। सास हुन्जेल आस हुन्छ भन्छन्, मिलेर खोजम्ला दाई, हराएका हुन् मरेका होइनन्, फुपूले भनिन् र रमालाई लिएर भित्र गइन्। सर्वजित मास्टर साहब अबेरसम्म चुरुट पिउँदै जीवाराम र शान्तिरामसित गफ गरिरहे। जीवारामले सुल्पा तानिरहे। फुपूले दुईपल्ट करेसामा गएर चुरुट पिइन्। सारा घर चुरुटका ठुटाले भरिएको स्टेजी डुङडुङती गनाइरह्यो। भोलिपल्ट रमा बसन्तलाई भेट्न दगुर्दै आई र भनिहाली, हामी त अब नेपालगञ्ज जाने रे। उसले सोध्यो, कति दिनलाई? सधैँलाई। बसन्त र जसुदा झस्के। जसुदाले रमालाई प्रेमले हेरिन्। कहिले जाने रे? दुई तिन महिनामा। उसले रुन्चे अनुहारलाई, फुपूले हाम्रो घर किन्ने मान्छे खोजिसक्नु भएछ रे। लौ, स्कुलमा हेडमास्टर भएर राम्रै कमाथे। जसुदा जिल्ला परिन्। सहर बजारमा कामै खोज्न गाह्रो हुन्छ, बुढेसकालमा के गर्न खोजेका हुन् मास्टरले? त्यहाँ नेपाली पढाउने रे। उसले भने, फुपूले सबै मिलाइसक्नु भएछ रे, उहाँहरू पनि काठमाडौँबाट नेपालगञ्ज आउने रे, अनि नेपालगञ्जमै बसेर दाईलाई खोज्ने रे। फुपूले भन्नुभएको दाई नेपालगञ्जतिरै गछ रे। जसुदाले मुन्टु हल्लाइन्। रमा घरतिर दगुरिहाले। उनीहरूले रमालाई परै पुगेको हेरिरहे। अनि बसन्तले पुलुक्क जसुदातिर हेऱ्यो अनि आरूको रुखतिर हेर्दै टोलाइरहेन्। सबै मैले गर्दा भएको। बसन्तको गला अवरुद्ध भयो। दोषी मै हुँ आमै। जसुदा उसको छेउमा आइन्। प्रेमले उसका आँसु पुछिदिइन्। दोषी ईश्वर हो, तैँले त राम्रै गर्न खोजेको थिइस्। नरो, जिन्दगीले यस्तै दुःख दिएर पाठ सिकाउँछ। कञ्चटमा खाटा बसेको घाउमा कसैले फेरि चर्कन लाए जस्तै भएको थियो। बसन्त अबेरसम्म खाटा सुनसुनाउँदै बसिरह्यो। दिनहरू सर्वजित मास्टर साहबले आँगनमा फालेका चुरोटका ठुटा झैँ थुप्रिँदै गए। बसन्तको कञ्चटमा बसेको खाटो पनि उक्किँदै गयो, सेतो दाग मात्रै रह्यो।
जिन्दगी खोला जस्तै बगिरहेछ, अतृप्त प्यासले पुग्ने कुनै ठाउँ छैन, बाँसको आसले यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ। जिन्दगी खोला जस्तै बगिरहेछ।
उपन्यासकार बुद्धिसागरको फिरफिरेको 26 अंशको वाचन पृष्ठ 510 सकिएको छ। आगामी सता 27 अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 गैंडाकोट नवलप्रासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी सता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना। प्रविधिका क्षितिजसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्रि।
जिन्दगी खोला जस्तै बगिरहेछ। सङ्गमा बग्यो मरुभूमिको तापको सङ्गमा बग्यो जिन्दगीको